मेरो देश स्वस्थ। नमस्कार, रेडियो कार्यक्रम हाम्रो पालिकामा तपाईँलाई हार्दिक स्वागत छ। म सुविता रिसाल। कार्यक्रम हाम्रो पालिकालाई आज हामी जीवन रक्षा केन्द्रित गर्दैछौं। अस्ट्रेलियन सरकार र दि एसिया फाउण्डेशन बीचको साझेदारीमा संचालित उपराष्ट्रिय सरकार अथवा प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत तयार पारिएको यो कार्यक्रम सात प्रदेशका सात नगरपालिका केन्द्रित हुने गरेको थियो। आज पनि हामी देशभरका सबै स्थानीय तहका बारेमा कुराकानी गर्दैछौ। कोविड उन्नाइसले पारेको प्रभाव र यसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउन जारी राखेको छ र यो लकडाउनमा काम गर्न नपाएपछि मानिसहरूलाई राहतको आवश्यकता पनि परिरहेको छ। स्थानीय तहले मानिसहरूलाई राहत वितरणको काम गरिरहेको छ, तर त्यो राहत वितरणको काम कतिको गुणस्तरीयता, प्रभावकारिता र अनि राहतमा पारदर्शिता के छ भन्ने बारेमा कार्यक्रममा हामी आज छलफल गर्नेछौ। कोरोना भाइरस नियन्त्रण र राहत लगायतका कामको गुणस्तर, प्रभावकारिता, पारदर्शिता र जवाफदेहितामा पालिकाको मापदण्ड अनि संयन्त्र परिचालन के छ भनेर आजको कार्यक्रममा छलफल हुनेछ। तपाईको पालिकामा पनि राहत वितरणको गुणस्तरीयता कस्तो छ अनि पारदर्शिता र मापदण्ड के छ? पालिकाले गरिरहेको काममा कुनै प्रश्न छ भने तपाईले हामीलाई सुनाउन सक्नुहुनेछ। हामी तपाईको प्रश्न वा समस्या गुनासोलाई तपाईकै सम्बन्धित पालिकाका व्यक्तिहरूसँग फोन गरेर बुझ्ने कोशिश गर्नेछौ। तपाईले हामीलाई फोन गर्दै गर्नुहोला 01-5260-661 हाम्रो टेलिफोन नम्बर हो भने हाम्रो पैसा नलाग्ने निशुल्क टेलिफोन नम्बर 1660-01-75757 पनि तपाईले हामीलाई फोन गर्न सक्नुहुनेछ। हामी कुराकानी गर्नेछौ। यतिखेर भने कर्णाली प्रदेशतर्फ लाग्न चाहन्छौ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहन माहयान ढकाल यतिखेर हाम्रो सम्पर्कमा हुनुहुन्छ, उहाँसँग कुराकानी गरौं। नमस्कार। स्वागत छ यहाँलाई सीआईएनमा। अब कर्णाली प्रदेशमा अहिलेसम्म कोविड उन्नाइसका संक्रमितहरू भेटिएका छैनन् र एक हप्ता कर्णालीलाई पूर्ण रूपमा लक पनि गरिएको थियो, अर्थात बन्द पनि गरिएको थियो, सील गरिएको थियो। त्यो कारणले गर्दाखेरि नै संक्रमित भेटिएको अवस्था नरहेको अवस्थामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चाहिँ राहत वितरणलाई अब अलिकति फरक ढंगले सञ्चालन गर्ने कोशिश गरिरहेको समाचारहरू पनि आइरहेका थिए। के छ वीरेन्द्रनगर नगरपालिकाले राहत वितरणलाई कसरी अगाडि बढ़ाएको छ?
विशेष गरेर वीरेन्द्रनगर नगरपालिकाले राहत तीन चरणमा बाँडिसकेको छ। लकडाउन लम्बिएसँगै निम्न वर्ग जो मजदुर गरेर खानुहुन्छ र जो बाहिरबाट वीरेन्द्रनगर नगरपालिकामा आएर लकडाउनमा परेर अलपत्र पर्नु भएको छ, हामी सबैलाई करिब 20,000 परिवारलाई तीन चरण गरेर करिब 20,000 परिवारलाई हामीले राहत वितरण गर्यौं। राजधानीको नगरपालिका बढ्दो शहरीकरण पनि भएकोले यहाँ अलि धेरै जनसंख्यामा राहत वितरण पनि गर्नु पर्यो। हामीले राहत वितरण गरिरहँदाखेरि जुन विधि अप्नाएका थियौँ त्यो विधिले गर्दा नगरपालिकामा त्यस्तो खालको कुनै पनि गुनासो आएन। पहिलो चरणमा हामीले स्थायी बासिन्दालाई बाँड्यौँ, त्यसपछि नगरपालिका बाहिरबाट नगरपालिकामा आएर बसोबास गर्ने सबै नागरिकहरूलाई हामीले राहत वितरण गर्यौँ। त्यो सकिसकेपछि फेरि हामीले दुईवटा फोन नम्बर सार्वजनिक गर्यौँ, 101 र 520-144। 101 अलि पहिला गर्यौँ, 520-144 तीन चार दिनपछि गर्यौँ। करिब 8 गतेदेखि 23 गतेसम्म हामीले दुईवटा फोनमा 10 बजेदेखि 5 बजेसम्म राहतको लागि नाम टिपाउनु हुने सबै परिवारकोमा गएर हेरेर पनि राहत वितरण गरेर सबै गरेर 20,000 परिवारलाई हामीले राहत वितरण गरिसक्यौँ। त्यसपछि कर्णालीमा नै कोरोना संक्रमण नदेखिएको र वीरेन्द्रनगर नगरपालिका अलिकति सेन्टरमा भनौँ न प्रवेशद्वार जस्तो भएकोले हामीले प्रदेश सरकारसँग पनि यो कुरालाई राख्यौँ, यदि सीमा सिल नगर्ने हो भने छिमेकी जिल्लाहरूमा कोभिडको प्रभाव देखिसकेको छ, त्यो भोलि कर्णालीमा देखिने र सबैभन्दा पहिला वीरेन्द्रनगर नै त्यसको जोखिम हुने। हामीले राहत वितरण गरेर सबै नागरिकलाई लकडाउनमा राखेको प्रभाव पनि नदेखिने भएको हुँदा प्रदेश सरकारसँग त्यो कोरोना रोकथामको जुन बैठक थियो त्यो बैठक
हजुर। अनि जस्तो यहाँले अघि अलिकति जोड्नु भएको थियो, अब राहतलाई चाहिँ कामसँग जोड्ने गरिकन नगरपालिकाले अगाडि बढाएको छ प्रक्रिया भनेर, त्यो चाहिँ अब नगरभित्रमा रहेका व्यक्तिहरूले जसलाई अप्ठ्यारो परेको छ उहाँहरूले चाहिँ नगरपालिकामा सम्पर्क गरेर काम लिने चाहिँ कसरी हो, त्यो पनि अलिकति जानकारी गराइदिनु।
कुरा यहाँ गइसकेपछि प्रभाव चाहिँ के कम देखिएको छ होइन? हामीले अहिले के भनेका छौँ भन्दा जस्तो नेपाल सरकारले पनि राहतलाई कामसँग जोड्ने भनेर भनिसकेको बेला वीरेन्द्रनगर नगरपालिकामा जुन निर्माणाधीन योजनाहरू थिए विषयमा छुटेका ती योजनामा बाहिरबाट आएर काम गर्ने मजदुरहरू धेरै जसो फर्किसकेको हुँदा पनि नगरपालिकाभित्रकै मजदुरहरूलाई प्रयोग गरेर हामीले अहिले त्यो योजना सुरुवात गरेका छौँ र त्यो प्रदेश सरकारबाट सुरु भएका योजनाहरू पनि अहिले सुरुवात छन्। लकडाउनलाई प्रभावकारी रूपमा राखेर सबै नागरिकहरूलाई घरभित्र नै राख्ने र जो मजदुर हुनुहुन्छ उहाँहरूलाई काममा जाने वातावरण चाहिँ बनाउने, सामाजिक दूरी भौतिक दूरी कायम गरेर कोभिड-19 का रोकथामका उपायहरू अपनाउँदै काममा लगाउने भनेका छौँ। त्यो चाहिँ सुरु पनि भइसकेको छ। त्यसै गरेर अहिले हामीसँग प्रधानमन्त्री रोजगार कार्यक्रमको करिब 65 लाख रुपियाँ पनि आएको छ। त्यसलाई पनि हामी अब मजदुरहरूलाई काममा लगाउने होइन, जस्तो नजिकको खोला किनारमा तपाईँको यो बाढीबाट क्षति नहोस् भनेर काम गर्ने कुराहरू, कृषिमा मजदुरहरूलाई लगाएर उहाँहरूलाई दैनिक ज्याला दिने कुराहरू, यो कुराहरूसँग जोडेर अहिले हामी अगाडि बढ्दैछौँ। राहत पाएन, एकदमै समस्या भयो भन्ने कुरा त्यस्तो आएको छैन, तर नागरिक हुनुहुन्छ होइन, अलिकति समस्यामा हुनुहुन्छ उहाँहरूलाई अहिले पनि हामीले हेरेका छौँ।
हस्, यहाँलाई धेरै धेरै धन्यवाद जानकारीको लागि।
हस्, धन्यवाद।
यतिखेर हामीले कुराकानी गर्यौं सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहन माया ढकालसँग। अब भने कर्णालीमा अलिकति कोविड-19 को संक्रमण नदेखिसकेको अवस्थामा चाहिँ अब राहतलाई काममा पो जोड्ने हो कि भनेर उहाँहरूले काम गरिरहनु भएको जानकारी हामीलाई गराउँदै हुनुहुन्थ्यो। यतिखेर यहाँलाई जानकारी गरौं, कोविड-19 का संक्रमितको संख्या भने नेपालमा 245 पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका मा भएको जाँचका क्रममा काठमाडौँ चन्द्रागिरी निवासी 32 वर्षका पुरूष र कपिलवस्तुका निवासी 6 वर्षीय महिलामा चाहिँ यो कोविडको संक्रमण देखिएको छ र अहिले बिहान मात्रै यो कुरा जानकारीमा आएको मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभएको छ। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरिका विभिन्न सामुदायिक रेडियो र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएनमा पनि तपाईँले कार्यक्रम जीवन रक्षा सुनिरहनु भएको छ। यतिखेर हाम्रो एकजना श्रोता टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँसँग कुराकानी गरौं। नमस्कार।
नमस्कार
हजुर, को बोल्नु भयो होला, कहाँबाट?
म लिखु तामाकी 6 वर्ष लक्ष्मी नेपाली।
हजुर,
अनि हाम्रो यहाँको समस्या चाहिँ अब रातको नाम लेखेर लगेको पनि कति भइसक्यो, रात दिन कुरा पनि गर्दैन, अनि यताको त अब खाना पुग्ने मान्छेहरू पनि सरकारको धन हामीले पनि खानुपर्छ भन्ने यस्तो कुराहरू सुनिरहेको छ। धनी मनी धनीहरूले नै रातको बारेमा अलिक झगडा गरेको छ, अनि हामी खाना नपुग्नेहरूलाई त यता रात पनि वितरण गरिएको छैन, धेरै भइसक्यो। श्रीमान पनि उता विदेशमा तलब नपाएर खानाको ठेगान बस्नको ठेगान भएर बस्नुभएको छ, हामीलाई यता केही पनि व्यवस्था गरिएको छैन।
हामी तपाईँको लिखु तामाको सीमा नै फोन गरेर बुझ्ने कोसिस गर्नेछौँ। है त, सुन्दै गर्नुहोला रेडियो। एकजना श्रोताले हामीलाई फोन गर्नुभएको थियो। कार्यक्रममा आज हामी कोरोना भाइरस नियन्त्रण र राहत लगायतका कामको गुणस्तरको बारेमा कुराकानी गर्दैछौ र यो प्रभावकारिता, पारदर्शिता र जवाफदेहितामा पालिकाले मापदण्ड अनि संयन्त्र कसरी बनाएको छ र तपाईँको पालिकामा राहत वितरणको गुणस्तरीयता, प्रभावकारिता, पारदर्शिता र जवाफदेहिताको लागि कसरी काम गरिरहेको छ पालिकाले र यसको प्रक्रिया वा संयन्त्रहरू के छ भनेर छलफल गर्ने कोशिश पनि गरिरहेका छौं। सबैभन्दा ठूलो कुरा चाहिँ नागरिकहरूले स्थानीय तहले अपनाइरहेको कामहरूका बारेमा पनि अलिकति प्रश्न उठाइरहेको अवस्था छ। भर्खरै एकजना श्रोताले भनेर जानुभयो जस्तो धनीमानी व्यक्तिहरूले पनि राहत लिन खोज्ने र दिँदाखेरि पनि अलिकति संयन्त्रमा गडबडी भएको कारणले गर्दाखेरि जवाफदेहिता अलि नभएको हो कि र पारदर्शिता चाहिँ राहत वितरणमा नदेखिएको भनेर ठाउँ ठाउँबाट सीआईएनमा पनि प्रशस्तै गुनासोहरू आएको छ र कतिपय स्थानीय तहमा चाहिँ के पनि देखिएको छ भन्दाखेरि राहत वितरण गर्ने नाउँमा अलिकति गुणस्तरहीन चामलहरू वितरण भएको र गुणस्तरहीन खाद्य सामग्री वितरण भएको भन्दै गुनासोहरू पनि आइरहेको छ। यस्तो अवस्थामा संयन्त्र चाहिँ के हुनुपर्ने हो पालिकाको र अनि राहत वितरणमा पारदर्शिता कसरी अपनाउनु पर्ने हो, तपाईँको पालिकामा चाहिँ कसरी काम भइरहेको छ भन्ने बारेमा हामीले छलफल गरिरहेका छौं र अनि सँगसँगै चाहिँ के पनि हो भने अलिकति स्थानीय तहमा देखिएको समस्या र यदि पारदर्शिता छैन भने पारदर्शिताको लागि तपाईँ हामीले पनि उत्तिकै रूपमा काम गर्नुपर्ने आवश्यकता चाहिँ देखिएको छ र स्थानीय तहमा वितरण गरेका राहतमा पारदर्शिता भएन भन्दै प्रशस्तै श्रोताहरूले हामीलाई बारम्बार फोन गरिरहनु भएको अवस्था पनि छ। त्यो कारणले गर्दाखेरि पनि हामीले यो विषयलाई उठाउन चाहिरहेका छौं। यतिखेर चाहिँ कार्यक्रममा केही बेर अगाडि मात्रै पनि हाम्रा एकजना श्रोताले हामीलाई फोन गरेर एउटा गुनासो टिपाउनु भएको थियो बाँकेबाट। उहाँको यो गुनासो सुनौ र त्यस पछाडि हामी उहाँको गुनासोलाई सम्बन्धित निकायबाटै समाधान गर्ने कोशिश पनि गर्नेछौं।
मेरो नाम मदन प्रसाद ढुङ्गाना खजुरा 4 बाँके जिल्ला हो र किन फाटफुट व्यक्तिहरूले राहत वितरणका नाममा एकद्वार प्रणाली नअपनाएर वडा अध्यक्षसँग सिधा सम्पर्क नगरी अथवा गाउँपालिकासँग समन्वय नगरी राहत बाँड्दै हिँडेको सुनिन्छ, यो त्यति राम्रो भएन कि भन्ने मेरो जिज्ञासा रहेको छ।
एकजना श्रोताले हामीलाई खजुरा बाँकेबाट चाहिँ टेलिफोन गरेर आफ्नो गुनासो टिपाउनु भएको थियो। सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्न भनेर आग्रह गरिरहेको छ, जथाभावी राहत वितरण नगर्न भनिरहेको अवस्था छ। राहत वितरण गर्दा त अप्ठ्यारोमा परेका व्यक्तिहरूलाई राम्रो नै हुन्छ, त्यहीमाथि पनि अहिले COVID-19 संक्रमण धेरै नै भइरहेको यो अवस्थामा चाहिँ जसले पनि जसरी पनि राहत वितरण नगर्न भनिरहेको अवस्थामा एकद्वार प्रणाली कसरी लागू भएको छ भन्ने उहाँको यो प्रश्नलाई हामीले बाँकेको खजुराका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीसँग कुराकानी गर्न गइरहेका छौं। नमस्कार।
नमस्कार
हजुर, यहाँको पालिकाबाट 4 नम्बर वडाबाट एकजना श्रोताले फोन गर्नुभएको थियो र उहाँले भन्नुभएको थियो कि यो राहत वितरणको काम चाहिँ एकद्वारमा गरे हुन्थ्यो, जथाभावी राहत वितरण भइरहेको छ, पारदर्शिता पनि अलिकति देखिएन भन्नुभएको थियो, के भन्नुहुन्छ यहाँले?
हामीले पालिकाको निर्णयबाटै त्यो एकद्वार प्रणालीबाटै राहत वितरण गर्ने भनी हामीले चाहिँ निर्णय गरेकै अवस्था हो र पालिकाले निर्णय गरेर त्यो सूचना पनि एकद्वार प्रणालीभन्दा बाहिर गएर कसैले पनि राहत वितरण नगर्नु होला, नगर्नु त्यो गरेको भेटिएमा चाहिँ कानुनको बमोजिम कारवाही हुनेछ भनी सूचना पनि हामीले चाहिँ सम्प्रेषित गरेकै हो। त्यसपछि प्रत्येक वडा अध्यक्षको अध्यक्षतामा त्यो समन्वय समिति पनि छ, वितरण समिति पनि छ, उहाँहरूले चाहिँ नाम सङ्कलन गरेर अनि वडामा चाहिँ के अरे पालिकामा चाहिँ पेस गरिसकेपछि त्यो नामावली अनुसारले हामीले राहत वितरण गर्ने जिम्मा पनि वडा समिति मार्फत वडा अध्यक्ष नेतृत्वमा बनेको कमिटी मार्फतै त्यो राहत वितरण गर्ने काम चाहिँ हामीले गरेका हो पहिलो पटकमा। अहिले पछाडि अब त्यस्तो काहीँ भएको रहेछ भने म वडा समिति मार्फत हामी त्यो तुरन्तै जानकारी अनुसार यो कुरा चाहिँ अब यो म अहिले नै सम्बोधन गर्ने गरी म त्यो कहाँ के भएको म वडा समिति वडा कार्यालय 4 को हाम्रो चाहिँ वडा अध्यक्ष तिलक देव सुनार हुनुहुन्छ, म उहाँसँग सम्पर्क गरेर यो कुरो के भएको म चाहिँ तुरुन्तै नगर्ने नगराउने भनेर अहिले अब सिआइएन मार्फत नै कोही कतै चाहिँ दाताहरू हुनुहुन्छ कतैलाई कसैलाई चाहिँ केही गर्नुहुन्छ भने एकद्वार प्रणाली मार्फत वडा अध्यक्षको चाहिँ नेतृत्वमा रहेको समितिमा तुरुन्तै हजुरहरूको राहत त्यहाँ ल्याएर त्यहाँ मार्फत त्यहाँ वडामा के अरे गाउँपालिकामा चाहिँ पेस गर्न म अनुरोध गर्न चाहन्छु र त्यहाँबाट वितरण गर्न चाहिँ अनुरोध गर्न चाहन्छु।
हस्, यहाँलाई धेरै धेरै धन्यवाद यो जानकारीको लागि।
हजुर, हस्।
बाँकेको खजुराका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीसँग हामीले कुराकानी गर्यौं। एकजना श्रोताले आफ्नो जिज्ञासा वा समस्या राख्नु भएको थियो। COVID-19 कोरोना भाइरसको रोकथामका लागि देशभरि नै बन्दाबन्दीको अवस्था चलिरहेको छ। बन्दाबन्दी जारी रहँदा COVID-19 का बिरामीहरू पनि बढ़िरहेका छन्। 245 जनामा संक्रमण देखिसकेको यो अवस्थामा अब सरकारले कसरी अगाडि बढ़छ भन्ने कुरा पनि एउटा चुनौती देखिएको छ भने स्थानीय तहले वितरण गरिरहेको राहतमा पारदर्शिता नदेखिएको भन्ने कुरा पनि देखिरहेको छ। यस्तो अवस्थामा स्थानीय सरकार नागरिकप्रति जवाफदेही र उत्तरदायी कसरी हुने भन्ने बारेमा आज हामी कुराकानी गरिरहेका छौं। अर्का एकजना श्रोता हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँसँग कुराकानी गरौं। नमस्कार।
हजुर नमस्कार।
को बोल्नु भयो होला, कहाँबाट?
म नुवाकोट जिल्ला सूर्यगढी गाउँपालिका वडा नम्बर 1 गणेश लामा बोल्दैछु र हाम्रो मेरो समस्या चाहिँ के भने तपाईँको यहाँ वडा कार्यालयमा चाहिँ रातको साटा काम दिने भनेर फर्म भर्नु भएको थियो र काम लाउन लाग्दाखेरि चाहिँ तपाईँको यहाँको स्थानीय निकायमा कामहरू चाहिँ सबै समितिबाट सञ्चालन गरिरहनु भएको छ र समितिबाट चाहिँ समितिले नै गर्न पाउनुपर्छ, यो जथाभावी मान्छे काम लाएर हुँदैन भन्नुभइरहेको छ र गाउँपालिकाले पनि अब विकास निर्माणमा चाहिँ लगाउनु पर्छ, जनताले रातको सट्टामा अब यसरी त्यतिकै बसिरहनु भन्दाखेरि अब यहाँबाट वडाबाट काम पनि लाउन सकिरहेको छैन, अलि डामाटोल भएको अवस्थामा अब कसरी रातको साटो कसरी काम लाउनुहुन्छ यो गाउँपालिकामा बुझ्न पाए धेरै राम्रो हुन्थ्यो र अध्यक्षज्यूले पनि अब काम नै लाउने फर्महरू भरिरहनु भएको छ, तर पनि यहाँ सुचारू चाहिँ गर्न सकिरहेको छैन। समितिले चाहिँ तपाईँको हामी समितिले नै गर्न पाउँछ भने यहाँ चाहिँ कस्तो भने एकअर्काले एकअर्कालाई सहयोग नगर्ने, म मात्रै खाउँ म मात्रै लाउँ अरू जेसुकै होस् भन्ने मात्रै सोचाइको समितिको साथीहरू हुनुहुँदो रहेछ। यहाँ अब गाउँपालिकाबाट यो समितिले चाहिँ कसरी विघटन गर्नु हुन्छ कि अब यसरी काम लाउँदाखेरि।
तपाईँको प्रश्नको आशय बुझ्यो, हामी तपाईँको पालिकाको सम्बन्धित व्यक्तिसँग बुझ्ने कोसिस गर्नेछौँ। रेडियो सुन्दै गर्नुहोला है त। एकजना साथीले फोन गर्नुभएको थियो नुवाकोटको सूर्यगढी गाउँपालिकाबाट। धेरैजना व्यक्तिहरूको एउटा गुनासो पनि देखिएको छ कि अब राहतलाई कामसँग जोड्ने भनेर निर्णय पनि भएको छ, तर कामसँग जोड्दाखेरि चाहिँ सबैजनालाई काम पाइने नपाइने विषय, यसमा पनि फेरि एउटा पारदर्शिताको विषयवस्तु चाहिँ उठेको छ। नागरिकले प्रश्न नउठाउने गरिकन स्थानीय तहले काम कसरी गरिरहेका छन्, आजको हाम्रो छलफलको विषय पनि यही रहेको छ। उहाँले राख्नु भएको यो प्रश्नलाई हामी मन्जु बुढाथोकी उपाध्यक्ष सूर्यगढी गाउँपालिकाका उपाध्यक्षसँग बुझ्ने कोसिस गरेका छौं। उहाँ हाम्रो सम्पर्कमा हुनुहुन्छ। नमस्कार। वडा नम्बर एकबाट एकजना श्रोताले फोन गरेर गुनासो राख्नु भएको थियो कि पालिकाले राहतको सट्टामा काम दिने भनेर भनेको छ, तर हामीलाई काम चाहिँ प्राप्त भएको छैन, समितिबाट सिफारिस हुनुपर्ने भनिएको छ, तर समितिमा चाहिँ आफ्नै मान्छेहरूलाई काम दिइरहेको अवस्था छ, सबैजनाले काम चाहिँ किन पाइँदैन, होइन भने राहत चाहिँ किन पाइँदैन भन्ने चाहिँ उहाँको गुनासो छ, के भन्नुहुन्छ?
के नाम होला त्यो भाइको, त्यो पनि प्रश्न पढौँ। अनि कति नम्बरको रहेछ?
वडा नम्बर एकबाट उहाँले फोन गर्नुभएको।
वडा नम्बर एक मात्र हो, तर त्यहाँ पनि साधकहरू हो कि हालको हो कि है,
त्यो
पनि पुरा पाऊँ। अनि अर्को कुरा चाहिँ के भने, हाम्रो निर्णय भइसकेको छ, यो भाइले गलत बुझ्नु भएछ। कसरी भने, हामीले चाहिँ राहत अब कसरी बाँड्ने भने, अस्ति हामीले बाँडिहाल्यौँ होइन, सकेसम्म अस्ति नै
उहाँको नाम चाहिँ गणेश लामा हो, वडा नम्बर एकबाट फोन गर्नुभएको थियो। उहाँले राहत त भन्दा पनि कामै गर्न चाहन्छु, तर काम चाहिँ समितिले सिफारिसमा के हुनुपर्छ भनेर भनेको छ, पालिकाले भन्नुभएको थियो।
भर्खरै हाम्रो चाहिँ निर्णय भयो, अब हामीले यो मिलाउँदैछौँ, उसले बोल्ने बित्तिकै उहाँहरूलाई चाहिहाल्ने त होइन होला नि त, हामीले पनि त सिस्टममा जानु पर्यो नि,
हो कि होइन?
हामी पनि सिस्टममा जानुपर्छ। हामीले पहिला वडाध्यक्षहरूलाई चाहिँ हामीले जिम्मा दिएको थियौँ, उहाँहरूले कति काका निम्न वर्गकै मान्छेहरूलाई बाँड्दा पनि नसक्ने अवस्था आएको हुनाले, अहिले हामीले चाहिँ के चाहिँ एउटा निर्णय गर्यौँ भने, अब जो जसलाई राहत चाहिन्छ होइन, अब यो सैन्यहरूलाई चाहिँ हामीले काम लगाउने, बाटोमा कहीँ तुर्ने, कहीँ गाजलो छर्ने, कहीँ नालो खन्ने काम र थुप्रो छ, उहाँहरूलाई पनि काम पनि भयो, पैसा पनि भयो, त्यो हिसाबले हामीले
चाहिँ कार्यान्वयन चाहिँ
हजुर मेरो कुरा पहिला सुन्नुहोस् न, अनि मैले भन्न खोजेको चाहिँ के भने, उहाँहरूलाई चाहिँ हामीले काम पनि दिने र अब दिनभरि काम गरेको बेलुका पैसा पाउँछ, अनि उहाँहरूले चाहिँ अब हामीले चामलै दिन्थ्यौँ, किनेरै दिन्थ्यौँ, तर हामीले के सोच्छौँ भने उहाँहरूको पनि इच्छा हुन्छ नि, कोही रोटी खाने हुन्छ, कोही भातै खाने हुन्छ, हो कि होइन? अनि त्यो भएर उहाँहरूलाई पैसै दिउँ भने हामीले उहाँहरूको आफ्नो चाहिँ इच्छा अनुसारको चाहिँ खाद्यान्न किनेर खान सक्नुहुन्छ भनेर हामीले निर्णय गऱ्यौँ। अब निर्णय सबै अब भाइहरूलाई काम हुन्छ भनेर हामीले नोटिस पनि टालेको छौँ, उहाँले के बुझ्नु भएछ भने, अब यो समिति बनाउँछ, यसमा समिति समिति हुँदैन, यसमा समितिहरू भएर हुँदैन, जो जसले काम गर्न चाहनेहरूले चाहिँ सम्पर्क राख्नु होला, ओडामा राख्नु यहाँ राख्नु भनेको छौँ, उहाँहरूले सम्पर्क राखेर राम्रोसँगले कुरा बुझेर काम गर्नुभयो भने बेस्ट होला।
हस्, यहाँलाई धन्यवाद, उहाँले पक्कै पनि बुझ्नुभयो होला अब भने चाहिँ। वडा नम्बर एकबाट गणेश लामाले राख्नु भएको प्रश्नको उहाँले जवाफ दिनुभएको छ। त्यहाँ गाउँपालिकाले कुनै पनि किसिमको सिफारिश समिति बनाउने योजना बनाएको छैन, तपाईँलाई यदि काम चाहिएको छ भने वडामा सम्पर्क गर्नुहोस्, वडामा पनि भएन भने सिधै गाउँपालिकामा सम्पर्क गर्नुभयो भने तपाईँले काम पाउनुहुनेछ, तर त्यसको लागि कुनै पनि समिति बनेको छैन भनेर उहाँले जानकारी दिनुभएको छ। अलिकति नागरिकमा बुझाइ कम हुँदा पनि समस्या देखिएको छ। हामी जहिले पनि भन्ने गर्छौं कि मानिसहरूमा सूचना नपुगेको कारण र सूचनाको हक जुन भनेर लेखिएको छ संविधानमा, त्यो चाहिँ कार्यान्वयन नभएको कारणले गर्दाखेरि पनि धेरै मानिसहरूलाई जानकारी नहुने र सूचनाको जानकारी नभएकै कारण, सूचनाको पहुँच नभएकै कारण मानिसहरूमा अन्योलता पनि देखिएको अवस्था भने पक्कै छ। कार्यक्रम हाम्रो पालिका अन्तर्गतको जीवन रक्षा तपाईँ सुनिरहनु भएको छ। देशभरिका विभिन्न सामुदायिक रेडियो र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएनमा पनि तपाईँले कार्यक्रम सुनिरहनु भएको छ। आजको कार्यक्रम भने हामीले कोरोना भाइरस नियन्त्रण र राहत वितरण लगायतको कामको गुणस्तरीयताका बारेमा कुराकानी गरिरहेका छौं। स्थानीय तहले राहत वितरण गर्दा प्रभावकारिता, पारदर्शिता र जवाफदेहितालाई कसरी हेरिरहेको छ अनि राहत वितरणको संयन्त्र र मापदण्ड कस्तो छ भनेर छलफल गरिरहेका छौं। तपाईँको पालिकामा कस्तो छ अवस्था, तपाईँलाई के गुनासो वा जिज्ञासा छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ। हामी तपाईँकै पालिकाको सम्बन्धित व्यक्तिसँग कुराकानी गरेर तपाईँको समस्यालाई समाधान गर्ने कोसिस गर्नेछौ। यतिखेर अर्को एकजना श्रोता हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। नमस्कार, हजुर, को बोल्नु भयो होला, कहाँबाट?
नगरपालिकामा चाहिँ यो अगाडिको बारेमा राहत वितरण भन्ने कुरा चलिरहेको छ, तर यो नगरपालिकामा चाहिँ राहत वितरण भन्ने कुरा एउटा केही पनि देखा परेको छैन। यो कसरी यसले चाहिँ कसरी समस्याको समाधान गर्न सकिन्छ होला दिदी?
तपाईँ कति नम्बर वडाबाट भन्नुभयो रे?
बङ्काल कुटुङ नगरपालिका 3 सल्यानदेखि
3 नम्बर वडाबाट। हस्, यहाँलाई यहाँलाई धन्यवाद है त।
अनि अनि अर्को कुरा के छ भने दिदी, यो जुन त यो नगरपालिका 3 पढेको बजेट अन्यान्य ठाउँमा लाई वितरण भइरहेको छ दिदी, है यो चाहिँ कसरी होला, किन होला? यो हाम्रो बनकारको नगरपालिका 3 चाहिँ यो स्कुलका निम्ति 10 लाख रुपियाँ छुट्याएको छ, तर एकासी अर्का ठाउँलाई हालिसके। यो चाहिँ यसको समस्याको समाधानका निम्ति हामीले चाहिँ के कस्तो पहल
यहाँलाई धन्यवाद, यहाँलाई धन्यवाद। तपाईँले एउटा सचेत नागरिकले आफ्नो आसपासमा, आफ्नो वडामा, आफ्नो पालिकामा र आफ्नो गाउँठाउँमा के भइरहेको छ भनेर पालिकाका सम्बन्धित पदाधिकारीलाई वा वडाका पदाधिकारीलाई प्रश्न सोध्नु चाहिँ सचेत नागरिकको एउटा कर्तव्य पनि हो। तपाईँले त्यही काम गर्नुभएको छ। तर अघि एकजना हाम्रो सूर्यगढी गाउँपालिकाका उपप्रमुखले भन्नुभयो जस्तो मान्छेहरूमा अलिकति बुझाएको कम भएको कारणले गर्दाखेरि पनि प्रश्नहरू धेरै उठ्ने गरेको छ। यसको एक मात्रै कारण भनेको फेरि पनि के हो भने जनप्रतिनिधिहरूले वा पालिकाले सम्बन्धित व्यक्तिहरूलाई, सम्बन्धित मान्छेहरूलाई चाहिँ स्पष्ट रूपमा जानकारी नगराएको कारणले गर्दाखेरि पनि यस्तो हुन गइरहेको छ। स्थानीय तहहरू अब बजेट निर्माणको तयारीमा पनि रहेको अवस्था छ। यही समयमा COVID-19 महामारी फैलिएको अवस्था छ, त्यसकारणले गर्दाखेरि पनि राहत वितरणलाई पनि पारदर्शी बनाउनु पर्नेछ। अनि सरकारले पनि निर्णय गरेको छ कि राहत वितरणलाई अब कामसँग जोड्न पाइयो भने सजिलो हुन्छ भनेर, त्यसै कारणले गर्दा स्थानीय तहहरूले पनि कामसँग राहत वितरणलाई जोड्ने गरिकनको समन्वय गर्ने गरी संयन्त्र पनि बनाइरहेको छ। तर नागरिकलाई बुझाउन चाहिँ अलिकति अप्ठ्यारो परिरहेको छ। हाम्रो तपाईँलाई आग्रह के हो भने गाउँपालिका, नगरपालिका वा वडापालिका सबैजनाले पनि गरिदिनुपर्ने कुरा चाहिँ आफ्नो क्षेत्रभित्रका नागरिकलाई आफ्नो गाउँपालिका नगरपालिकाले के निर्णय गरेको छ त्यो निर्णयलाई स्पष्ट रूपमा बुझ्ने गरिकन एउटा वडा बडापत्रहरू सार्वजनिक गरिदिने कुरा पनि एउटा रहँदै रहेको छ भने, सँगसँगै नागरिकहरूले पनि कसरी काम गरिरहेको छ आफ्नो स्थानीय तहले भनेर बुझ्ने, जान्ने र अलिकति आफू सचेत हुने काम गर्यौं भने पनि पक्कै पनि आफ्नो वरिपरि भइरहेको अनियमितता र अपारदर्शितालाई अलिकति पारदर्शितामा परिणत गर्न सकिन्छ भन्ने हाम्रो आग्रह पनि हो र अनुरोध पनि हो। कार्यक्रम हाम्रो पालिका अन्तर्गतको जीवन रक्षामा हामीले तपाईँका प्रश्नहरूलाई सम्बोधन गर्ने कोसिस गर्यौं। दुईवटा प्रश्नको भने हामीले सम्बोधन गर्न सकिरहेका छैनौं। अब हामी आउँदो कार्यक्रमहरूमा र सामुदायिक सूचना नेटवर्क सीआईएनका आगामी समाचार बुलेटिनहरूमा पनि तपाईँका यी प्रश्नहरूलाई समाधान गर्ने कोसिस गर्नेछौ। आजको लागि भने कार्यक्रम हाम्रो पालिकाको समय सकि साथीहरू गीता चिमोरिया र सुभाष पन्तलाई धन्यवाद दिँदै कार्यक्रमबाट आजको लागि भने म सोभिता पनि बिदा हुन्छु। नमस्कार।